मैं अपने प्रोग्राम के दूसरे मुकर्रर डॉक्टर अमीर रिजवी, जो कि जिनका ताल्लुक आईबीए यूनिवर्सिटी से है और वो प्रोफेसर हैं मैनेजमेंट डिपार्टमेंट के, इसके साथ साथ उन्होंने ओरेकल में भी काम किया है और करंटली पैट्रन हैं आईबीए एडवेंचर क्लब के, मैं सर से गुजारिश करूंगा कि वो स्टेज पे तशरीफ लाएं और अपने ख्याल का इजहार फरमाएं। बर मोहम्मद वाले मोहम्मद सलावत।
अस्सलाम वालेकुम। सबसे पहले तो मैं एक बात की तस्दीक कर दूं, वो ये कि मैं डॉक्टर नहीं हूं, मैं लेक्चरर हूं और तकरीबन 10 साल से मैं आईबीए में टीचिंग का काम कर रहा हूं। और उससे पहले जो मेरा एक्सपीरियंस है वो कॉर्पोरेट वर्ल्ड का था, और ओरेकल एक बड़ी फेमस कंपनी है जो डेटाबेस के लिए मशहूर है, मैं वहाँ पर था और अमरीका और कैनेडा और दुबई वगैरह में मैं काम कर चुका हूँ। अच्छा, आज की मुनासबत से मेरे पास मैं ज़्यादा वक्त लेना नहीं चाहता, क्योंकि माशाल्लाह से मैं समझता हूँ कि मुझसे ज़्यादा काबिल लोग मौजूद हैं और उनको भी ज़रूर मौका मिलना चाहिए कि वो यहाँ आएँ और अपनी बात कहें। मैं भी डॉक्टर साहब के नक्शे कदम पर चलते हुए कुरान की सूरह जुमा जो है उनकी उन आयतों से अपनी जो तकरीर है उसका यानी कि ये समझे कि इब्तदा करना चाहता हूँ। वो ये कि हमने उम्मीदीन में एक नबी भेजा जो आयतों की तलावत करता है और तुम्हारे कुलूब का, तुम्हारे जो नफूस हैं उनका तस्किया करता है और तुम्हें किताब और हिकमत की तालीम देता है। तो सबसे पहले तो मैं यही कहना चाहूँगा कि क्योंकि आज जो यौम मनाया जा रहा है वो एक उस्ताद के लिए है, तो मैं समझता हूँ आज जो ज़्यादा पैगाम जाने चाहिए वो हम असाज़ा के लिए जाने चाहिए कि हमारा क्या किरदार होना चाहिए अगर हम इस कौम की तरक्की की तरफ तवज्जो करें। मैं क्योंकि मैनेजमेंट पढ़ाता हूँ तो उसी हिसाब से वो रंग भी आप देखेंगे कि जो मेरी गुफ्तगु है उसमें बिज़नेस का जो एस्पेक्ट है वो भी आएगा और वहाँ से भी कुछ थ्योरीज जो हैं वो मैं आपके सामने लेके आऊँगा। मगर सबसे पहले मैं यही कहना चाहूँगा कि ये जो आयत है कि जिसमें खुदा ने यह कहा कि हमने उम्मीदीन में नबी भेजा जो हमारी आयतें पढ़ के तुम्हें सुनाता है और तुम्हारे कुलूब का तस्किया करता है और तुम्हें किताब और हिकमत की तालीम देता है, दर हकीकत पूरा इस्लाम जो है और पूरा कार रिसालत जो है, पूरा कार इमामत जो है वो यही मौजूद है। और इसमें हम असाज़ा के लिए भी जो सबसे बड़ा सबक है वो यही है। कहाँ से शुरू करता है खुदा कि हमने ऐसे लोगों में अपना नबी भेजा जो नहीं जानते थे। अगर हम जाहिल की तारीफ करें तो जहालत की तारीफ वैसे तो आइमा के हिसाब से बहुत बहुत तवील है। जहालत एक रवैये का नाम है, सिर्फ इस चीज़ का नाम नहीं है कि आप किसी चीज़ को नहीं जानते। तो एक वहाँ से एक 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 नबी आया जिसको खुदा ने भेजा, और इस ये मैं समझता हूँ कि ये हमारा अकीदा है कि वो इल्म लेके आया कि जो खुदा ने बताते ख़ुद उसको पढ़ाया था, उलूम लदुन्नी के वो हामिल थे। अच्छा, अब जब हम बात करते हैं कि किताब व हिकमत की तालीम, किताब व हिकमत की तालीम जो है वो बाद में शुरू होती है और उससे पहले जो चीज़ है मैं समझता हूँ कि वो ज़्यादा अहम है। और वो क्या है? वो ये है कि कुरानी उलूम का मुताला और साथ में तथीर नफ्स। अगर आप इस्लामिक लिटरेचर में इल्म व हिकमत की किताबों का मुताला करें, जैसे एक एक बहुत ही अच्छी किताब है मोहम्मदी रे शहरी साहब की, अक़ल के उनवान से है, उसमें सिर्फ अक़ल पे अहदीस हैं, वो तकरीबन कोई 400-500 पेज की है, सिर्फ अक़ल पे हादीस है आइम्मा से और रसूल से। बहुत वाज़े तौर से उसमें ये चीज़ डिस्कस की गई है कि अक़ल किसे कहते हैं। हमारे यहाँ आम तौर से ये जो वोकैबुलरी का एक लफ्ज़ है अक़ल, हम इसको जहाँ जी चाहते हैं वहाँ पे लगा देते हैं। मतलब मैंने ये भी सुना है कि जरदारी से ज़्यादा कोई अक़लमंद सियासतदान नहीं है, या ये कि आजकल के जो सियासतदान है जो माल बना रहा है वो अक़लमंद है। ये तारीफ़ रसूल खुदा से या आइम्मा से मरवी नहीं है अक़ल की। अक़ल एक ऐसी चीज़ का नाम है कि जिसके ज़रिए मारिफत हासिल की जाती है ज़ात इलाही की और सिरात मुस्तकीम पर चला जाता है, और जहालत एक ऐसे रवैये का नाम है कि जिसके ज़रिए मारिफत से दूर हुआ जाता है और सिरात मुस्तकीम जो है उससे किनारा कशी अख्तियार की जाती है। तो अब अगर अक़ल इस चीज़ का नाम है تو یقیناً پھر جو علوم جو علم و حکمت ہے اس کی تعریف بھی پھر انہی کے حساب سے کرنی پڑے گی. تو کل ہی میں محمدی ریش شہری صاحب کی جو کتاب ہے علم و حکمت اس کا مطالعہ کر رہا تھا, تو اس میں انہوں نے جو علم کی تعریف بیان کی ہے رسول خدا سے وہ یہ ہے کہ علم ایک نور ہے کہ خدا جس کو پسند کرتا ہے اس کے دل میں ڈال دیتا ہے. ٹھیک ہے, اب اگر یہ تعریف ہے علم کی کہ علم ایک نور ہے خدا جسے پسند کرتا ہے اس کے دل میں ڈال دیتا ہے, تو آبویسلی ہم یہ چاہیں گے کہ خدا وہ علم جو ہے وہ نور جو ہے وہ ہمارے دل میں بھی ڈالے, مگر ہم دیکھتے ہیں کہ ایسا نہیں ہوتا. اچھا, اس کی جو وجہ ہے وہ کیا ہے؟ وہ وجہ اسی آیت میں ہے کہ آیتوں کی تلاوت کرتا ہے اور تمہارے قلوب کا تزکیہ کرتا ہے. تو اگر ہمیں وہ علم چاہیے جو حقیقی معنوں میں علم ہے, جو آپ کے سامنے تاریکی کو مثلا گمراہی کو ہدایت سے الگ کر کے دکھا دے, اگر آپ کو وہ چاہیے تو پھر سب سے پہلے اساتذہ کو جس چیز کی طرف توجہ کرنی پڑے گی وہ تطہیر نفس ہے. تطہیر نفس کیا ہے؟ تطہیر نفس کی اگر ہم بات کریں گے تو تمام تر مثبت صفات جو کسی انسان میں موجود ہو سکتی ہیں ہم ان کو پیدا کرنے کی کوشش کریں اپنے اندر. مثال کے طور پہ ایک آج کل ایک ٹرینڈ بہت عام دیکھنے میں آ رہا ہے کہ اساتذہ بھی اب اس بات کی یعنی کہ امید کرتے ہیں کہ انہیں جو سیلریز ہیں وہ زیادہ ملیں, انہیں پرک زیادہ ملیں. اگر وہ کمرشل ایجوکیشن میں جاتے ہیں جسے ہم ایگزیکٹو ایجوکیشن کی بات کرتے ہیں تو وہاں بھی وہ اس چیز کا تقاضا کرتے ہیں کہ مجھے دن میں 1,00,000 روپے چاہیے اور دن میں 2,00,000 روپے چاہیے. اور اگر میں اس بات کو ریلیٹ کروں مولا علی کی ایک حدیث سے جو انہوں نے حکمت کے بارے میں بیان کی ہے, اور وہ یہ ہے کہ خدا نے لالچ اور حکمت کو ایک قلب میں جمع نہیں کیا ہے. تو اب اگر لالچ اور حکمت ایک قلب میں جمع نہیں ہو سکتے, ٹھیک ہے نا, کیونکہ جب لالچ آئے گی تو پھر آپ صرف علم اسی وقت دیں گے اور اسی کو دیں گے کہ جس کے پاس پیسہ ہوگا. تو اس کا مطلب یہ ہے کہ اگر کوئی قابل ہے, اگر کوئی علم کی پیاس اپنے اندر رکھتا ہے مگر اس کے پاس پیسے نہیں ہیں, تو آپ کے لیے اس کے پاس وقت نہیں ہوگا. آپ زیادہ توجہ کس کو دیں گے کہ جس کے پاس پیسہ ہوگا. تو کمرشلائزیشن جو ایجوکیشن کی ہے اس کے بہت سارے نقصانات ہمیں ہو رہے ہیں, اور میں سمجھتا ہوں کہ اگر ہم نے اس طرف توجہ نہیں کی تو شاید اس کا نقصان ہمیں بہت بہت اٹھانا پڑے. ایک اچھی چیز جو دینی علماء میں یا دینی اساتذہ میں ہوتی ہے وہ یہ کہ وہ لالچ نہیں دیکھتے, وہ میرٹ دیکھتے ہیں. اہلیت کہاں ہے, قابلیت کہاں ہے؟ جہاں قابلیت دیکھی, جہاں انہوں نے دیکھا کہ سینے میں گنجائش ہے علم کو حاصل کرنے کی, وہ علم وہاں منتقل کرتے ہیں. تو خدا جب کسی کو دیکھے گا کہ اس کے قلب کا اس کا تزکیہ ہو چکا ہے, تو یقیناً پھر یہ بات جو ہے کہ وہ نور جو ہے وہ اس کے دل میں ڈال دے گا تو وہ اس کو ملے گی. اور حکمت اس کے بعد کی شے ہے, کتاب اور حکمت. تو کتاب کیا ہے؟ کتاب وہ تمام اصول ہیں جو, جیسے کہ مثال کے طور پہ اگر میں یہ کہوں کہ قرآن میں تمام اصول آپ کو دے دیے ہیں کیا کرنا ہے کیا نہیں کرنا ہے, کیا حرام ہے کیا حلال ہے, تو وہ تمام اصول آپ کو آ جائیں گے. پھر اس سے بڑھ کر ایک چیز حکمت ہے. اور حکمت کیا ہے؟ حکمت یہ ہے کہ جس کی تعریف خدا نے اس طرح سے کی ہے کہ ہم نے جسے حکمت عطا کی اسے خیر کثیر عطا کیا, اس چیز کو نہیں جانتے مگر وہ جو صرف صاحبان عقل ہے. تو یہاں پہ تینوں چیزیں آ گئیں, یہاں پہ تزکیہ نفس بھی آ گیا, یہاں پہ کتاب بھی آ گئی, یہاں پہ حکمت بھی آ گئی. اب ہمیں توجہ جس چیز پہ کرنا ہے وہ یہ ہے کہ کیا ایسے اساتذہ ہمارے اندر موجود ہیں جو ان تینوں صفات پہ پورے اتریں. تو اگر ہم نگاہ دوڑائیں تو ہمیں یہ محسوس ہوگا کہ ہمارے یہاں شاید اس چیز کی کمی ہے. تو سب سے زیادہ جو اساتذہ ہیں انہیں جس چیز کی طرف توجہ کرنی چاہیے وہ یہی ہے کہ تزکیہ نفس. پہلے تو یہ کہ قرآن کا مطالعہ ضروری ہے. اچھا, یہ ہمارے یہاں عام طور سے ایک چیز دیکھنے میں آتی ہے کہ اگر میں ایک سائنس کا اسٹوڈنٹ ہوں یا میں ایک سائنس کا ٹیچر ہوں یا میں ایک مثال کے طور پہ انجینئرنگ کی طرف راغب ہوں یا میں ایک میڈیکل کا ہوں, تو میری ساری طرف توجہ جو ہے وہ ان علوم کی طرف رہے گی اور میں شاید قرآن کی طرف اتنی توجہ نہ کروں. میں سمجھتا ہوں کہ آج کے زمانے میں جتنے بھی مسائل ہیں اور ایشوز جو ہے, وہ میرا ایک خاص موضوع ہے, جب میں کوئی کارپوریٹ ٹریننگ کرتا ہوں تو اس میں میرا خاص موضوع جو ہے, یعنی کہ میں میرے کلائنٹس جب ہم بات کرتے ہیں آئی وی کلائنٹس, ہم بات کرتے ہیں یونیلیور کی, ہم بات کرتے ہیں آخانی یونیورسٹی کی, ہم بات کرتے ہیں اینگرو کی, تو جب ان کی امپلائیز ہمارے پاس آتے ہیں تو سب سے پہلا موضوع جس کی طرف میں توجہ کرتا ہوں، میں یہ کہتا ہوں کہ تم یہ بتاؤ تمہارے ایشوز کیا ہیں، وہ کون سی چیزیں ہیں جو تمہارے آبجیکٹیو کو اچیو کرنے میں تمہاری راہ میں بہت بڑی رکاوٹ ہیں، تو وہ ایشوز نکل کے آتے ہیں. اور جب ہم اس کے انالیسس کرتے ہیں تو وہ سارے کے سارے ایشوز جو ہیں وہ دو جگہ جا کے مرتکز ہو جاتے ہیں، جمع ہو جاتے ہیں. اچھا وہ ایشوز کیا ہیں؟ پہلی بات یہ ہے کہ ہمارے اندر کمپیٹنسی کی کمی ہے. کمپیٹنسی جو ہے وہ مجموعہ ہے، وہ نالج جو آپ کے پاس ہے، وہ ایکسپیرینس جو آپ کے پاس ہے، وہ اسکلز جو آپ نے ڈیولپ کیے ہیں. سب سے پہلے تو بات یہاں آتی ہے کہ وہ اسکلز، وہ نالج اور وہ ایکسپیرینس آپ کے پاس نہیں ہے. سب سے بڑا ایشو جو آتا ہے وہ یہ ہے. اچھا اس کے بعد جو سب سے بڑا ایشو ہے جہاں پہ سارے ایشوز آ کے مرتکز ہوتے ہیں وہ یہ ہے ایتھکس، جسے آپ اخلاقیات کہتے ہیں. ایتھکس کیا ہیں؟ مثال کے طور پہ ہم کاروبار میں جھوٹ بولتے ہیں، ہم وعدہ خلافی کرتے ہیں، ہم بے ایمانیاں کرتے ہیں، ہم جو چیز ڈلیور کرنا چاہتے ہیں ہم اس سے کم ڈلیور کرتے ہیں، وقت پہ ڈلیور نہیں کرتے. تو سارے ایشوز آ کے کہاں جمع ہوتے ہیں؟ سارے ایشوز آ کے جمع ہوتے ہیں کمپیٹنسی پہ، اور سارے ایشوز آ کے جمع ہوتے ہیں ایتھکس پہ. تو اگر آپ تھوڑا سا بھی غور کیجئے تو قرآن میں یہ جو رسول خدا کے لیے آیت ہے کہ آیتوں کی تلاوت کرتا ہے، تمہارے نفوس کا تزکیہ کرتا ہے، اور تمہیں کتاب و حکمت کی تعلیم دیتا ہے. اگر آج ہم اپنے مسائل کی طرف توجہ کریں، اور خاص طور سے ہمارا معاشرہ جو ہے وہ جس ڈگر پہ چل پڑا ہے، تو اگر آپ تھوڑا سا بھی غور کریں گے تو آپ کو بہت واضح طور سے دو چیزیں بڑی واضح دکھائی دیں گی. ایک تو یہ ہے علم و حکمت کی کمی ہے ہمارے یہاں. بلا شبہ مولا علی کے ماننے والے ہیں، بلا شبہ باب العلم کے ماننے والے ہیں، بلا شبہ مدینۃ العلم کے ماننے والے ہیں، مگر اس طرف ہماری توجہ نہیں ہے. ساری ہماری توجہ کا مرکز جو ہے وہ ماڈرن ایجوکیشن ہے، وہ ماڈرن ایجوکیشن جس میں نہ ایتھکس کی بات ہوتی ہے، نہ اس میں معاشرے جن چیزوں سے بنتے ہیں ہم ان کا ذکر کرتے ہیں. تو کہنے کا مقصد میرا یہ ہے کہ اگر ہم، میں اساتذہ سے مخاطب ہوں، کیونکہ یہ ذمہ داری قوموں کی ترقی جو ہے وہ ملٹی نیشنل پہ نہیں ہے. چار سے پانچ کروڑ کی عوام ہمارے یہاں موجود ہے. تو اگر ہم بات کریں کہ ان کی ترقی جو ہے وہ کس پہ منحصر ہے، تو میں یہ کہوں کہ جو ملٹی نیشنل ہیں یہ اچھی جابس دیں گے، وہاں سے اچھی سیلریز آئیں گی، ان کے گھر بنیں گے، تو یہ سارا سب کچھ جو ہے وہ ان پہ منحصر ہے. میں تھوڑا سا اس بات سے ڈفر کرتا ہوں. میں سمجھتا ہوں کہ ساری ترقی جو ہے قوموں کی، اس کا انحصار اس بات پہ ہوتا ہے کہ آپ کے ہاں اساتذہ کیسے موجود ہیں. اگر آپ کے ہاں اساتذہ جو ہیں وہ ایسے موجود ہیں کہ جو قرآن کی اس آیت پہ پورے اترتے ہیں، تو پھر بھی آپ یہ سمجھیے کہ گنجائش موجود ہے کہ ہم اس بھور میں جس میں پھنسے ہوئے ہیں اس سے نکل آئیں گے. لیکن اگر ہمارے ہاں اساتذہ اگر ایسے نہیں ہیں، اور نہ اساتذہ کی کوئی عزت کرے، نہ انہیں کوئی توجہ دے، تو پھر میں سمجھتا ہوں کہ ہمارے لیے ان مسائل سے نکلنا جو ہے وہ بہت مشکل ہو جائے گا. تو سب سے بڑھ کر جس چیز کی طرف ہمیں توجہ کرنی ہے بحیثیت استاد، ایک اور مسئلہ جس کی طرف میں توجہ دلانا چاہتا ہوں، ذہن میں بھی آ گیا اور بہت عرصے سے میرے ذہن میں تھا کہ وہ ڈسکس ہو، وہ یہ ہے کہ اس طرح کے جلسے بہت ہوتے ہیں ہمارے یہاں. جیسے کبھی ہو رہا ہے، سال میں ایک مرتبہ ہم نے جلسہ کیا، ٹھیک ہے، اس کے بعد اور کسی انجمن کا جلسہ ہو گیا وہاں جا کے بیٹھ گئے، پھر کہیں اور جلسہ وہاں جا کے بیٹھ گئے. ان جلسوں کا اگر آپ آؤٹ پٹ دیکھیں 30 سال میں 40 سال میں، تو کیا نکلا ہے؟ تعلیمی اعتبار سے 4 کروڑ کی 5 کروڑ کی آبادی ہم ہیں، ہم ایک ملت کے طور پہ اگر اپنے آپ کو کہیں، کیا ہم نے یہاں پر کوئی اسکول بنائے؟ کیا ہم نے یہاں کوئی کالج بنائے؟ کیا ہم نے یہاں کوئی یونیورسٹی بنائی؟ میں سمجھتا ہوں کم از کم، میں نہیں جانتا کہ اور معاملات میں کیا ہے، یقیناً جو شیعہ ہیں ان کی بہت زیادہ کمپنیز ہیں. آپ اگر شیرازی گروپ کو دیکھیے، آپ اگر حبیب گروپ کو دیکھیے، تو یہ سب شیعہ ہیں، یہ سب اہل بیت کے ماننے والے ہیں. حبیب نے ایک یونیورسٹی بنائی ہے، مگر وہ اتنی مہنگی ہے کہ اس میں ایک عام یعنی کہ مڈل کلاس کا جو شخص ہے وہ اپنے بچوں کو نہیں بھیج سکتا. جب تک ہم اس ڈگر پر کام نہیں کریں گے کہ جو تعلیم کی راہ ہے، جو تعلم کی راہ ہے، ہم ترقی کے خواب اگر دیکھتے ہیں تو میں سمجھتا ہوں کہ وہ تعبیر نہیں دے پائیں گے آپ کو. سب سے بڑھ کر جس چیز کی ضرورت ہے وہ یہ کہ ہمارے یہاں ایک ٹیچرز اکیڈمی ہونی چاہیے، کہ جہاں پہ بڑے بڑے اساتذہ ٹیچرز پروڈیوس کریں. سب سے بڑھ کر جس پہ کام ہونا چاہیے وہ یہ ہے کہ اساتذہ کی تعمیر ہو. ہمارے ہاں کوئی ایسا ٹریننگ سینٹر یا ایسی اکیڈمی موجود نہیں ہے جہاں پہ وہ شخص جو تعلیم دینا چاہتا ہے उसको वहाँ ला के पॉलिश किया जाए, उसके जो पोटेंशियल है उसको बाहर निकाला जाए। टीचिंग जो है वो एक आर्ट है, लोगों के सामने खड़े होकर बोलना एक आर्ट है। और डॉक्टर साहब जिस एक चीज़ की तरफ इशारा कर रहे थे, मोटिवेशन या डिसिप्लिन, ये ऐसे ही नहीं आ जाता, इसके पीछे एक्सपीरियंस जो है वो दरकार होता है। और स्टूडेंट जो है IBA में, अगर मैं IBA की बात आपसे कहूँ, तो 30 सेकेंड में वो ये आपको बता देते हैं कि मुझे इस क्लास में बैठना है नहीं बैठना है। 30 सेकेंड आपने कलाम शुरू किया और वो कहते हैं कि यहाँ बैठना है नहीं बैठना। ये तमाम चीज़ें जो हैं ये स्किल्स में शुमार होती हैं, ये कॉम्पिटेंसीज में शुमार होती हैं। ठीक है, किसी जगह जाके मास्टर्स की डिग्री ले लेना या PhD की डिग्री ले लेना इन कॉम्पिटेंसीज के लिए, यानी कि ज़रूरी नहीं कि वो कॉम्पिटेंसीज भी आ जाए। एक PhD स्कॉलर जो है वो एक सर्टिफाइड रिसर्चर है, सर्टिफाइड ट्रेनर नहीं है, वो सर्टिफाइड रिसर्चर है, वो रिसर्च ही कर लेगा। डिलीवर करना जाके असाज़ा को मोटिवेट करना, ये थोड़ा सा ज़रा एक डिफरेंट अरीना है। हमारे यहाँ मुख्तलिफ किस्म के असाज़ा हैं, बहुत स्ट्रिक्ट भी हैं और जो लीनियंट हैं वो भी हैं। मैं अपने आप को लीनियंट में शुमार करता हूँ, बहुत ज़रा सख्ती नहीं करता क्लास में, मगर मैं ये समझता हूँ कि असाज़ा के लिए ट्रेनिंग अकेडमीज़ होनी चाहिए, प्राइमरी लेवल के लिए, इंटरमीडिएट लेवल के लिए, इवन यूनिवर्सिटी लेवल्स के लिए। बाहर से आप लोगों को बुलाएं, इस पर खर्च करें, मिल्लत को चाहिए कि इस पर वो खर्च करें, वरना इस तरह की जो तकारीब है इनका कोई आपको कोई ख़ास यानी कि जो रिज़ल्ट है वो नहीं मिलेगा। तो सबसे पहले जिसकी तामीर होनी चाहिए वो असाज़ा है। जब असाज़ा आप तामीर कर लेंगे तो ऑब्वियसली फिर अच्छे स्कूल्स आपको चाहिए। अगर हम स्ट्रेटजिक प्लानिंग की तरफ नहीं जाएंगे, एंड व्हाट इज़ स्ट्रेटजिक प्लानिंग, स्ट्रेटजिक प्लानिंग ये है कि आपके यहाँ जो ब्रेन है वो मिल के बैठे और ये सोचे कि हमें इस मिल्लत को आगे 10 सालों में कहाँ लेके जाना है। मुझे ये बात कहते हुए कोई आर नहीं है कि जहाँ तक बात तालीम की है तो हमारा मयार जो है वो नीचे गिरा है। तालीम और तहजीब, अगर अब मैं पुराने ज़माने की बात करूँ तो मुझे याद पड़ता है कि जब उस्ताद आता था तो हम खड़े हो जाते थे, और अगर उस्ताद कहीं खड़ा होता था तो वहाँ से हम निगाहें नीची करके गुजर जाते थे। अगर अब आप आएँ तो अब ये तमाम चीज़ें मफकूद हो गई। इंफॉर्मेशन स्टूडेंट जो है वो ज़रूर ले रहा है, मगर उसके अंदर तहजीब और उसके अंदर जो आदाब हैं वो मफकूद होते जा रहे हैं। ये किरदार हमारा है कि हम उनको ये जो वैल्यूज़ हैं ये दें। तो कमिंग बैक कि हमें क्या करना है, हमें स्ट्रेटजिक प्लानिंग करनी है अपने लिए, अपनी मिल्लत के लिए। अगर आप ईरान को देखें तो ईरान ने तरक्की आज जो हासिल की है उसके पीछे सबसे बड़ा हाथ किस चीज़ का है, उनके तालीमी निज़ाम का। बहुत ही क्वालिफाइड यानी कि वो कौम है जहाँ पे औरतें जो हैं, मेरे ख्याल में शायद 80% से ज़्यादा लिटरेसी रेट है, और तकरीबन 70% से ज़्यादा औरतें वहाँ मास्टर्स हैं, PhDs की भरमार है वहाँ पर। वो कॉन्फिडेंट हैं, और वो चीज़ जो इंसान को सबसे ज़्यादा एतमाद देती है वो सिवाय तालीम के और कुछ नहीं। अगर वो अपने अंदर स्किल डेवलप कर ले और कॉम्पिटेंसी डेवलप कर ले तो फिर उसके अंदर जो एतमाद है वो पैदा होता है। नकल करके या शॉर्टकट मार के आप यकीनन ग्रेड्स तो ले सकते हैं, मगर आपके अंदर वो कॉन्फिडेंस नहीं आएगा जब मुश्किल हालात आएंगे, या मिसाल के तौर पे आपके सामने चैलेंजेस आएंगे, आप उनका मुकाबला नहीं कर पाएंगे। तो सबसे पहले जिस चीज़ की तरफ इस मिल्लत को तवज्जो करनी चाहिए, बल्कि सिर्फ मैं समझता हूँ कि इस पर ज़ोर देना चाहिए, वो टीचर्स ट्रेनिंग प्रोग्राम्स हैं, फैकल्टी डेवलपमेंट प्रोग्राम है, उनके लिए इदारे बने। चाहे आप इसके लिए खुम्स की रकम इस्तेमाल करें, या चाहे आप आगा से बात करें, कामनाई साहब से बात करें कि हमें इस चीज़ के लिए पैसा चाहिए। मुल्क में कम से कम 100 स्कूल तो बनाएं आप, 4 करोड़ की आपकी आबादी है, अगर आप वैसे देंगे तो 100 स्कूल भी कम पड़ेंगे। पहले असाज़ा की तामीर, उसके बाद अच्छे स्कूल, और फिर मिल्लत सपोर्ट करें उन स्कूलों को, मिल्लत सपोर्ट करें। अगर आप इस डगर पर चलेंगे तो उम्मीद है कि आप इस भंवर से निकल जाएंगे जिनका आज हम शिकार, वरना मैं जिस राह पे इस नस्ल को देख रहा हूँ, मैं नहीं समझता कि तालीम के बगैर हम कोई मकाम अपना बना पाएंगे। असाज़ा की ज़रूरत है, कमिंग बैक, असाज़ा की ज़रूरत है ऐसे जो मुखलिस हों, जो मुखलिस हों, उनकी ज़रूरियात का ख्याल जो है वो मिल्लत को करना चाहिए। जैसे अगर आप ईरान जाएं तो वो लोग जो वहाँ पे तुल्लाब हैं, वो जहाँ स्टूडेंट हैं, उनकी तमाम ज़रूरत का ख्याल कौन कर रहा है? उनको रिहाइश दी हुई है, उन्हें घर दिया हुआ है, अगर वो यहाँ आना चाहते हैं या उनकी फ़ैमिली रखना चाहते हैं तो उनके तमाम खर्चे कौन उठा रहा है? गवर्नमेंट ऑफ ईरान उठा रही है या इराक़ में उठा रहे हैं? جب تک آپ اساتذہ کو معاشی فکروں سے آزاد نہیں کریں گے, وہ صحیح طور سے اپنے کام کو انجام نہیں دے سکے گا, اور وہ وقت آئے گا کہ اس کے دل میں بھی لالچ آئے گی کہ میرے بچے جو ہیں وہ بھی اچھا پڑھنا چاہتے ہیں, مجھے ان کے لیے پیسوں کی ضرورت ہے. تو یہ ایک, میں ایک ایسی چیز کی طرف اشارہ کر رہا ہوں کہ جس میں ہمیں ایک لائحہ عمل کی ضرورت ہے. اگر ہم اس اسٹریٹجک پلاننگ کی طرف نہیں جائیں گے تو ہوگا یہی کہ ہر سال 5 یا 6 یا 8-10 ایسی مجالس ہوں گی کہ جس میں ہم آئیں گے, بیٹھیں گے, گفتگو کریں گے اور چلے جائیں گے. آؤٹ پٹ نہیں ہے اس کا. کمپنیز میں جب میٹنگز ہوتی ہیں تو وہاں پہ وہ پلان کرتے ہیں کہ نیکسٹ ٹائم جب ہم ملیں گے تو کون سے آبجیکٹیوز ہم اچیو کر چکے ہوں, کون سے اہداف ہم اچیو کر چکے ہوں. اور اگر وہاں جب وہ ملتے ہیں اور جس ڈپارٹمنٹ کے ہیڈز یا اس کے مینیجرز اپنے اہداف کو اچیو نہیں کرتے ہیں, تو پھر ان سے سوال ہوتا ہے کہ آپ کو یہ ہدف دیا تھا, یہ آپ نے اچیو کیوں نہیں کیا, کیونکہ پوری جو آرگنائزیشن ہے اس کی پرفارمنس متاثر ہو رہی ہے. مگر یہاں پہ ہم یہ نہیں دیکھتے کہ بحیثیت ملت ہماری جو پرفارمنس ہے یہ نیچے جا رہی ہے. اگر آپ سمجھتے ہیں کہ نہیں ہم اوپر جا رہے ہیں, ہمارے بچے بیکن ہاؤس میں پڑھ رہے ہیں, ہمارے بچے یہاں پڑھ رہے ہیں, میں اتحاد نہیں دیکھتا. تعلیم جو چیزیں لے کے آتی ہے انسان میں, انکساری ہے, عاجزی ہے, اس کے علاوہ ایک اور چیز ہے, وہ گمراہی کو اور ہدایت کو الگ الگ دیکھتا ہے, اور اس کی کوشش یہ ہوتی ہے کہ میں ہدایت کے راستے میں چلوں. تو میں اپنی بات کو یہاں پہ ختم کرتا ہوں کہ ہمیں ایک اسٹریٹجک پلاننگ کی ضرورت ہے کہ جس کی طرف ہمارے جو بڑے لوگ ہیں, ہمارے جو برینز ہیں, ہمارے جو علماء ہیں, وہ مل کے بیٹھیں, پلان ڈیولپ کریں کہ اس ملت کو آگے کیسے لے کے جانا ہے, اور اس میں فوکس بنائیں تعلیم کو, تعلیم کو فوکس بنائیں. وہ پیسہ جو آپ بیکن ہاؤس کو دے رہے ہیں, وہ پیسہ جو آپ سٹی اسکول کو دے رہے ہیں, وہ پیسہ جو آپ بڑے بڑے جگہوں پہ دے رہے ہیں, تو کہنے کا مقصد میرا یہ ہے کہ وہ تمام لوگ جو کہ امت کے رہبر شمار کیے جا سکتے ہیں, وہ اساتذہ میں سے ہوں, وہ علماء میں سے ہوں, یا وہ کاروائی طبقہ سے ہوں, ان کو یہ اب اس بات کی ضرورت ہے کہ مل کے بیٹھیں اور ملت کے لیے اسٹریٹجیز کو ڈیولپ کریں, ملت کے ایشوز کو آئیڈینٹیفائی کریں, ان کے جو سلوشنز ہیں ان کو ڈیزائن کریں. بغیر تعلیم کے کوئی ترقی ممکن نہیں. ہمیں اسی چیز پہ کام کرنا چاہیے, اور میں مولا علی کے اس قول پہ اس بات کا اختتام کرتا ہوں کہ انسان کی صحیح قدر و منزلت اس کے علم و دانش میں ہے. بس میں یہ کہہ کے بات ختم کرتا ہوں. بہت بہت شکریہ, بہت بہت لیا آپ کو, تھینک یو.